सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्ज सुनिनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टु फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार झैँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुना कन्दरा र सात समुद्र पारी रहेर कार्यक्रम फेस टु फेस सुनिनुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा पसेर तपाईँ फेस टु फेस डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। श्रोता, आजको कार्यक्रममा हामी स्थानीय तहहरूको व्यवस्थापनमा के चुनौतीहरू देखिएका छन् अथवा स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका योजनाहरू कसरी निर्माण भइरहेका छन् भन्नेमा केन्द्रित हुन्छौँ। जनताले झन्डै दुई दशकपछि आफ्नै स्थानीय तहमा आफैले चुनेका जनप्रतिनिधिहरू पाएका छन्। जनप्रतिनिधिहरू पनि आफ्नो क्षेत्रका लागि के गर्नुपर्छ भनेर नयाँ नयाँ योजना पनि बनाइरहनु भएको छ। स्थानीय जनप्रतिनिधिहरूले अबको पाँच वर्षपछि आफूहरूको नाम रहने गरी विकास योजना बनाइरहेका समाचारहरू पनि आएका छन्। सुदूरपश्चिम अथवा प्रदेश नम्बर सातको प्रवेशद्वारका रूपमा रहेको गोदावरी नगरपालिकाको तयारी के छ? आजको फेस टु फेसमा हामीले गोदावरी नगरपालिकाका नवनिर्वाचित मेयर हरिसिंह साहुजलाई स्टुडियोमा निम्त्याएका छौँ। यहाँलाई स्वागत छ हाम्रो स्टुडियोमा। सबैभन्दा पहिला
धन्यवाद।
हामी अबको झन्झन्डै 45-50 मिनट जति कुरा गर्छौँ, बिचमा एउटा दुईवटा सानो ब्रेक हुन्छ र अनि खास गरी नगरपालिका गोदावरी नगरपालिका भित्र तपाईँका योजनाहरू के छन्, तपाईँले अबको पाँच वर्षपछि स्थानीयवासीलाई कस्तो नगरपालिका दिनुहुन्छ र अहिले देखिएका चुनौतीहरू के हुन् र ती चुनौतीहरूलाई अवसरमा कसरी परिणत गर्नुहुन्छ भन्नेमा हामी आज केन्द्रित हुन्छौँ। म सुरुवात गरिहाल्छु। अहिले खास गरी स्थानीय तहहरूमा साझा चुनौतीहरू धेरै देखिएका छन्। के चाहिँ समस्याहरू छ कि अहिले सुरुवात गर्नका लागि, बजेट खर्च गर्नका लागि, योजनाहरू बनाउनका लागि के चुनौतीहरू छन् स्थानीय तहहरूलाई?
सर्वप्रथम त म दिनेश एफएमलाई गोदावरी नगरपालिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु जो मलाई यहाँ बसेर केही कुरा भन्ने मौका दिनुभएकोमा। हामीसँग यो प्रजातन्त्र आएको 46 सालदेखि निरन्तर 63 चाहिँ जनआन्दोलनदेखि लिएर विभिन्न खालका उतार चढावहरू हाम्रो सामु देखिए र अहिले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ र स्थानीय तहको निर्वाचन सम्पन्न भइसक्दा हामीलाई जो जनताले चाहिँ आकाङ्क्षाहरू आशाहरू जनप्रतिनिधि आइसकेपछि हाम्रा निस्वार्थ निष्पक्ष भ्रष्टाचार मुक्त हुन्छ भनेर चाहिँ सोचेका छन्। त्यसै कारणले हामीले पनि के राखेका छौँ भने गोदावरी नगरपालिकाबाट अब कुनै बजेटका कुराहरूलाई एक वर्षभित्र गर्न सक्ने कामहरू नहुन सक्छन् तर निरन्तर त्यसलाई निरन्तरता दिनै अगाडि विकासलाई पूर्वाधारलाई अगाडि बढाउने स्वरूपमा हामीले के भनेका छौँ भने जुन काम अहिले गर्न सकिने आधारमा छन् हामीले यहाँ यो गोदावरी नगरपालिकालाई स्वास्थ्यको सवालका कुराहरू हुन्, शिक्षाका सवालका कुराहरू हुन् अनि उद्योगका कुराहरूमा हुन् यसलाई अगाडि बढाउनुपर्छ भनेर हामीले नीतिमा
जोड्नु भएको छ,
जोडेका छौँ
हजुर।
र तत्काललाई चाहिँ हामीले यहाँ केही कुराहरू जो कि अहिले तत्काललाई देखिन सकिने खालका कुराहरू अब यो गोदावरी दिशा मुक्त गोदावरी बनाउने, प्लास्टिक मुक्त चाहिँ गोदावरी बनाउने, हरियाली वातावरणयुक्त चाहिँ गोदावरी बनाउने, स्वच्छ र वातावरणयुक्त चाहिँ गोदावरी नगरपालिका बनाउने भनेर हामीले त्यो एक वर्षभित्र गर्ने कामहरूमा राखेका छौँ
हजुर।
र हामीले यी चाहिँ कामहरू गर्दा हामीसँग चुनौती छन् किनभने गोदावरी नगरपालिका का चुरे दुई वडाहरू चुरेमा पर्छन् र तराई पनि छ। अब जुन रूपले हाम्रो भौगोलिक अवस्था छ, अब बजेटको अवधारणा लिएर भौगोलिक अवस्थालाई सबै चिज सम्पन्न गर्नको लागि हाम्रो सामने चुनौती छन्। तर अवसर पनि हाम्रो त्यत्तिकै छ। अवसरको रूपमा हाम्रा साधन स्रोतहरू छ, त्यहाँका स्रोतहरू छन्, ती स्रोतहरूलाई सही रूपमा परिचालन गरेर हामीले नगरपालिकाको स्रोतलाई बढाउने र त्यहाँकै जनताको विकास गर्ने, पर्यटक धार्मिक क्षेत्रलाई अगाडि बढाउने अनि विभिन्न ठाउँमा खेलकुदहरूका मैदानहरूलाई युवा पङ्क्तिलाई
अगाडि बढाउनका लागि, स्वस्थ बनाउनका लागि
व्यवस्थापन गर्ने
हजुर।
र अहिलेदेखिको समस्या विभिन्न खालका समस्याहरूमा बस पार्कका समस्याहरू छन्, त्यसलाई पनि अगाडि बढाउन सकिन्छ कि भनेर हामीले त्यो पनि चाहिँ एउटा नीतिमा राखिसकेका छौँ।
पक्की बनाउनु पर्छ बस पार्क,
पक्की बनाउनु पर्छ भनेर। अनि भवनका कुराहरू छन्, त्यसै कारणले हामीले अहिले एक वर्षभित्र हुने कुराहरूलाई पनि अलिकता समय नै लाग्ने, किनभने हामी स्थानीय त राज्यले तीन सरकारको परिकल्पना गरेको छ, प्रदेश, सङ्घ प्रदेश र स्थानीय तहको। तर स्थानीय तहको अधिकार जुन चाहिँ घोषणा भएको छ, स्वायत्त आफैमा छ, आफ्नो अधिकार प्रयोग गर्न सक्छ, तर केही कुरामा त गर्न सकिन्छ, तर केही कुरामा चाहिँ समस्या हामीसँग छ, किनभने प्रदेशको कानुन नबनिसकेको अवस्था, अब संविधान घोषणा भएको छ र हामी एकदम चाहँदा चाहँदै पनि कुनै नीति नियमहरूले बाध्यको अवस्था छ। त्यसै कारणले ऐन बनिराखेको अवस्था छ, ऐन चाहिँ अहिले हामी कहाँ स्थानीय तहसम्म पुगिसकेको अवस्था छैन। त्यसै कारणले हामी यो एक वर्षभित्रका सवालका कुराहरूमा
हजुर यहाँले भन्नुभयो एक वर्षभित्रका योजनाहरू, त जसरी अन्य चुनौतीहरू नयाँ नयाँ नगरपालिका हो, आफ्नो पूर्वाधारै छैन, आफ्नो भवनै छैन, कहाँ बनाउने भनेर दुई तीन पटक तपाईँहरू चुनिनुभन्दा अगाडि पनि दुई तीन ठाउँमा हेरेको जग्गा त्यो पनि फाइनल भएन, पछि तपाईँकै अहिलेको साबिक अहिलेको कार्यालय अगाडिको सामुदायिक वनमा बनाउने कि भन्ने पनि भइरहेछ। सबैभन्दा पहिला पूर्वाधार, सशक्त पूर्वाधारहरू एउटा काम गर्नका लागि महत्त्वपूर्ण मानिन्छन्, त्यहाँ के भएको छ कि त्यो जग्गामा भइसक्यो, भोगाधिकार आइसक्यो हो, कहिलेदेखि बन्छ?
अब यसमा यो हामी पहिलेदेखि सुरुदेखि पनि लाग्यौँ, तर स्थानीय तहको हामी त्यहाँ प्रतिनिधित्व गरिसकेपछि हामीले अब त्यो ठाउँमा यो अहिलेको हाल चाहिँ नगरपालिका भइराखेको नगरपालिकामा अब यसलाई भवन कसरी निर्माण गर्न सकिन्छ, अब सधैँभरि त हामी सक्दैनौँ भाडा तिरेर राख्न, त्यसै कारणले त्यसलाई पहल गर्न सुरु गऱ्यौँ। अब यो वनसँगको कानुन आफैमा समस्या देखियो, हामीले अब एडिपीसँग एडिपीले पनि ल हामी अत्र चाहिँ गोदावरी नगरपालिकालाई सहयोग गर्छौँ भनेर उहाँहरूले बजेटै छुट्याउनु भएको छ। म पनि चाहिँ बैठकमा पनि सहरी विकासको गोष्ठीमा गएको थिएँ, यी कुरा मैले त्यहाँ पनि उठाएको थिएँ। हामीसँग जग्गा छ, स्वामित्व आफ्नो चाहिँ गर्न सक्ने आधारहरू छैनन्, तर अहिले राज्यको कानुनलाई मानेर चाहिँ लगाउने भने सकिने अवस्था छैन भन्ने कुरो मैले त्यहाँ पनि राखेको थिएँ। तर यसको लागि हामी पहल गरिराखेका छौँ, किनभने अब एउटा
किन्नुहोस् भनेर नै 1 करोड आएर फ्रिज भएको
त्यही कुरा भनिरहेको छौँ। अनि त्यो त्यसको निरन्तरको हिसाबले हामीले के सोच्यौँ भने अब हामी आफ्नै कानुन बनाउने, स्थानीय तहको कानुन निर्माण गर्ने अनि स्थानीय सरकारको नेतृत्व गर्ने ठाउँमा पुगेको अवस्थामा हामीले आफै नियम उल्लङ्घन गर्नुपर्ने अवस्था चाहिँ आउनु हुँदैन र नीति नियमभित्रै रहेर काम गर्नुपर्छ भनेर हामीले जग्गाहरू खरिद, बजेट छुट्याएको जग्गाहरू खरिद गर्नुको लागि सस्तो जग्गा जस्तै चाम्सल्लीमा अनि फुलबस्तीमा, यी उता बन्नगढा हाटकोलीका सवालका कुराहरूमा हुन्, ती चाहिँ गरेर राज्यलाई वृक्षारोपण गरेर त्यो दिने र हामी त्यो जग्गा नगरपालिका अगाडिको जग्गा हामी लग्ने आधारमा हामी प्रक्रियामा गइराखेका छौँ। लालपूर्जा सङ्कलन भइसकेका छन् र हामी यसको बैठक चाहिँ अनि एडिबीले पनि हेरेर गइसक्नु भएको छ र हामी त्यो प्रक्रिया छिट्टै थाल्ने गरेर राखेका छौँ किनभने बैठक बस्दैछौँ 27 गते त्यसले चाहिँ एउटा खालको यहाँको सिडिओ मालपोत वन सबैको चाहिँ उसमा गरेर हामी त्यसलाई अगाडि बढाउनको लागि मन्त्रालयमा पठाउनको लागि चाहिँ एक खालको त्यो वातावरण सिर्जना गराएको छ।
हजुर, यो त पूर्वाधारहरूको कुरा भयो होइन तपाईँकै आफ्नै, तर यो सँगसँगै कर्मचारीहरू अहिले सबभन्दा बढी समस्या देखिएको स्थानीय तहमा कर्मचारीहरू जानु मान्दैनन्, गएका कर्मचारीहरूमा पनि अपर्याप्त छन्, त्यहीभित्र पनि तपाईँले भने जस्तै विकास निर्माण विभिन्न योजनाहरू बनाउनका लागि त्यो विशेषज्ञता भएका कर्मचारीहरूको अभाव छ, यी चुनौती छैनन्?
चुनौती छन्। चुनौती कसरी छन् भने अब यो प्रजातन्त्र आएको धेरै वर्षपछि विभिन्न ठाउँमा यो अधिकारका सवालमा यो मान्छेको भङ्गता भएको छ, त्यो अनुशासन नीति नियमभित्र रहेको अवस्था छैन। अब संविधान घोषणा भइसकेपछि स्थानीय तहको कार्यान्वयनको पक्षमा गइराखेको छ, तर प्रतिनिधि आइसकेपछि नीति नियमभित्र सबैले चल्नुपर्छ, हामी पनि त्योभित्र चल्छौँ, राज्यले दिएको कानुनभित्र र ब्युरोक्रासीभित्र रहेका साथीहरूले पनि त्योभित्र रहेर काम गर्नुपर्छ। समस्या देखा परेको छ किनभने अब यो पहिला हामीले भन्ने गरेका थियौँ हामी भ्रष्टाचार मुक्त चाहिँ नगरपालिका बनाउन चाहन्छौँ, छिटो छरिटो र सोफुर्त र जनताका कुराहरूलाई चाहिँ प्राथमिकता होस् भन्ने हामी चाहन्छौँ, त्यो खालको सिर्जना वातावरण गर्नको लागि हामी अगाडि बढ्यौँ नगरपालिकाको लागि। त्यो खालको अब पर्याप्त मात्रामा कर्मचारी नपुगिसकेको अवस्था छ। अहिले पनि चाहिँ कस्तो समस्या भइरहेछ भने यो सरुवा भइराखेको अवस्था छ, जस्तै गोदावरी नगरपालिकामा अहिले पनि हाम्रो कार्यकारी अधिकृत सरुवा भइसक्नु भयो, तर गोदावरी नगरपालिकामा कसलाई कार्यकारी अधिकृत पठाउने
भन्ने टुङ्गोला छैन,
टुङ्गो लागेको छैन। अनि भोलिको यो अब यो हामीले के भनेका छौँ भने यो अबको बजेटहरू यो बर्सातमा गर्नु हुँदैन, छिटै निर्माण गर्न सक्नुपर्छ छिटै, किनभने बर्सातमा गर्दाखेरि विभिन्न खालका त्रुटिहरू देखिएका छन्, हतार हतारमा काम गर्नुपर्ने, बजेट मात्र सिद्ध्याउनु पर्ने काम कमाउने खालको, त्यो खालको वातावरण नहोस् भनेर हामीले छिटो छरितो होस् भन्ने खालको एउटा खालको सोच बनाएका, तर समस्या यो चुनावले गर्दा प्रदेशको र सङ्घको।
हजुर, मैले त्यही असारे विकास हामीले धेरै जति बेला जनप्रतिनिधि थिएनन् र कर्मचारीहरूले स्थानीय निकायहरू हुँदा चलाइरहनु भएको थियो, जहिले पनि विकास बजेट भन्ने जुन स्थानीय तहको अथवा स्थानीय निकायको त्यति बेलाको जुन बजेट थियो वैशाखदेखि बल्ल त्यो ठेक्कापट्टामा जाने अनि जेठदेखि मात्रै सुरु हुने र असार मसान्तभित्र अथवा असारको 25 गतिभित्र पेमेन्ट लिनका लागि पुरा असारमय भइराख्ने थियो, यो प्रथा योपालि पनि त्यस्तै हुन्छ कि? तपाईँले भने जस्तै नियम कानुन भावनाले अझै धेरै बजेटहरू कसरी खर्च गर्ने भन्ने कुराहरू पनि तपाईँहरूलाई अथोरिटी आएको छैन, यो वर्ष पनि त्यही असारमै पुग्छ, वैशाख जेठ असारमै असारै विकास हुन्छ?
अब हामी एकदम छिटोभन्दा छिटो होस् भन्ने पक्षमा छौँ र एउटा राज्यको केही निकायहरूले चाहिँ अहिले चाहिँ यो कार्यकारीका सवालहरूमा त्यो कुरो उहाँहरूबाट अगाडि बढाइदिनु पर्यो र समयमै नेपाल सरकारले त्यो खालको वातावरण सिर्जना गर्नु पर्यो र हामीबाट कुनै चाहिँ कमी कमजोरी हुँदैन, हामी छिटोभन्दा छिटो किनभने वडामा कार्य चाहिँ अध्यक्षहरू हुनुहुन्छ, सदस्यहरू हुनुहुन्छ, कर्मचारी पठाइसकेका छौँ र अब धेरै कुरालाई चाहिँ यो एउटाकै मुख ताक्नुपर्ने अवस्था छैन, 12 वडामा 12 अध्यक्षहरू हुनुहुन्छ, त्यसै कारणले यसलाई चाहिँ कुनै कुराहरू अब त्यो खालको वातावरण नमिलेर हुनसक्छ, तर यो अवस्था हामी सिर्जना हुन दिने पक्षमा छैनौँ किनभने सबै कामहरू बर्सातमै हुने। हामी अस्ति पनि मैले चाहिँ कार्यकारी सरुवा भइसकेपछि तपाईँहरूले केही कामहरूलाई अब यो अगाडिको यो प्रोसेसमा अगाडि बढाउनको लागि गरिसकेपछि तपाईँ जानुहोला भनेर मैले चाहिँ उहाँहरूलाई पनि
रोकाइराखेका
छौँ होइन। अब हामी तत्कालै किनभने हामीसँग अब प्राविधिकहरूलाई तत्कालै प्रत्येक वडामा चाहिँ उनीहरूको इस्टिमेट ल्याउने र कुन ठाउँमा चाहिँ काम गर्न सकिन्छ सोपूर्त रूपमा अगाडि बढाउने चाहिँ सोच बनाइराखेको छ।
हजुर, तपाईँले अघि भन्नुभयो हामीले परिषद पनि गऱ्यौँ भनेर, जसरी परिषदको नीति कार्यक्रम तथा नीति त भयो, तपाईँले के चाहिँ गोदावरी नगरपालिकामा के चाहिँ प्राथमिकतामा राख्नु भएको छ? जसरी अघि प्लास्टिक मुक्त दिशामुक्त हरियाली युक्त नगरपालिका त त्यो एउटा भइहाल्यो, त्यो सँगसँगै के चाहिँ प्राथमिकता छ, के चाहिँ पहिलो दोस्रो तेस्रो चौथो गरेर गर्छु अबको 5 वर्षमा भने त्यस्तो के योजना बनाउनु भएको छ?
अहिलेको अवस्थामा हामीले त्यो खालको यो स्थानीय तहको निर्वाचनमा चाहिँ एउटा समस्या यो 1 महिनाभित्र अथवा 15 दिनभित्रै नगरसभा घोषणा गरिसक्नुपर्ने र हामीले विभिन्न खालको त्यो योजना प्रोफाइल, अब यो प्रोफाइल हतार हतारमा ल्याएर हुने अवस्था हुँदैन, किनभने हामीले अब हतार हतारमा ल्याउँदाखेरि भोलिको त्यसले दीर्घकालीन रूपमा नहुनसक्छ। अनि यो दीर्घकालीन रूपमा ल्याउनको लागि अब एक खालको हायर गर्ने, कुनै पनि ठुलो विज्ञहरू हायर गर्ने त्यो खालको वातावरण सिर्जना गर्नको लागि हामीले बजेट छुट्याएका छौँ। तर हामी अहिले
कस्तो प्रोफाइल बनाउने, के का बारेमा
हामी के प्रोफाइल बनाउन चाहन्छौँ भने, यो गोदावरी नगरपालिकाको मास्टर प्लान भोलिको 5 वर्षपछि, 10 वर्षपछि, 15 वर्षपछि, 20 वर्षपछि हामी चाहिँ नौलो अवस्थामा छौँ। तर समस्या हामीले धेरै झेल्नुपर्छ, चुनौती धेरै झेल्नुपर्छ, काम गरेर पनि देखाउन सकिने आधार हुन सक्दैन। तर पनि हामी यस्तो प्रोफाइल बनाउन चाहन्छौँ भोलि 5 वर्ष चाहिँ 1 वर्षदेखि 5 वर्षमा अथवा 10 वर्षमा, 7 वर्षमा, 15 वर्षमा हामी कुन रूपले यसलाई चाहिँ
प्रत्येक वर्ष कति खर्च गर्ने, केमा गर्ने र कसरी त्यसलाई माथि बढाउने भन्ने त्यो एउटा गुरु योजना
बनाउँछौँ हामी। कुन हामी जस्तै मानौँ, हामीलाई धेरै समस्याहरू छन्, विद्यालयका समस्या छन्, स्वास्थ्य सम्बन्धीका समस्या छन्, अनि फोहोर व्यवस्थापनका समस्याहरू छन्, गाई गोरु व्यवस्थापनका समस्याहरू छन्, नदी तटबन्धनका सवालका समस्याहरू छन्, बाटाघाटाका सवालका समस्याहरू छन्, अनि यो गोदावरी धाम चाहिँ स्थलको, पर्यटक स्थलको चाहिँ कुराहरू छन्। ती सबैलाई हामीले कसरी व्यवस्थापन, भोलिको हामी मास्टर प्लान यो चाहिँ स्मार्ट सिटीको चाहिँ
अवधारणालाई
लिएर हामी त्यो चिज बनाउँदैछौँ। तर भोलि अर्को आउन, हामीभन्दा पनि 5 वर्षपछि अर्को आउने मान्छेलाई पनि त्यो बाटोबाट अगाडि बढ्न सकोस्, किनभने हामी त अहिले घर बनाउने पक्षमा छौँ। घर किनभने घर बनाउँदाखेरि कुनै न कुनै समय लाग्छ, कुनै न कुनै चिजहरूमा त्रुटि भएको हुन्छ, त्यसै कारणले अहिले घर बनाएर बाटो, यहाँबाट काठमाडौँ जाने बाटो सिधै जानेले देख्न सकोस्, त्यस्तो खालको मास्टर प्लान,
एउटा विकासको जग बनाएर तपाईँ छोडिदिनुहुन्छ भोलिको आउने मान्छेलाई भन्दा हुन्छ,
त्यसमा त्यो छोड्छौँ। र अनि हामीले 5 वर्षभित्र के गर्न सक्छौँ, पूर्वाधारहरू कुन ठाउँमा के गर्न सक्छौँ, त्यसमा एकदम निरन्तर अगाडि बढ्नेछौँ।
हजुर, श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिनु भएको छ। आज हामी स्थानीय तहमा देखिएका केही समस्या र सम्भावनाहरूका बारेमा कुराकानी गरिरहेका छौँ। आज हामीसँग स्टुडियोमा हुनुहुन्छ गोदावरी नगरपालिकाका मेयर हुनुहुन्छ हरिसिंह साउज्यू। तपाईँहरू कतै नै जानुहोला, हामी उहाँसँग धेरै कुराकानी गर्नु बाँकी छ। अहिले पालो भएको छ ब्रेकको।
डाक्टर सजन केसी, एमबीबीएस एमबी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, सिटी अञ्चल अस्पताल धनगढी। उपचार हुने रोगहरू, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तानपन, पाठेघरको मुखको क्यान्सर तथा गर्भावस्थाको सम्पूर्ण जाँच, भेट्ने समय प्रत्येक दिन बिहान र साँझ।
डाक्टर विकास पौडेल, एमबीबीएस एमडी, डर्मेटोलोजिस्ट, आइओएमटीयू गोल्ड मेडलिस्ट, वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ। उपचार हुने रोगहरू, कपाल झर्ने, तालु खुइलिने, छालामा आएको मासु पलाएको वा अपरेशन गर्नुपर्ने, मासुका डल्लाहरू, दाद, डन्डीफोर, चायापोतो, एलर्जी तथा कुष्ठरोग, नसा झमझमाउने, ओठमुख सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार।
डाक्टर मधु पाण्डे, एमबीबीएस एमडी, इन्डोक्राइनोलोजिस्ट तथा डायबिटोलोजिस्ट, थाइराइड, सुगर तथा हर्मोन विशेषज्ञ, कार्यरत हिमाल हस्पिटल तथा मेट्टी हस्पिटल काठमाडौँ। उपचार हुने रोगहरू, आकस्मिक तौल बढ्नु, डिप्रेसन, मानसिक तनाव, अस्वाभाविक थकान, कपाल झर्नु, छाला सुक्खा हुनु, महिनावारी गडबडी, बाजुपन समस्या, भेट्ने समय प्रत्येक महिनाको दोस्रो शनिबार।
डाक्टर सन्तोष पन्त, एमबीबीएस एमएस अर्थो, टियु शिक्षण अस्पताल, कन्सल्टेन्ट सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ, सेती अञ्चल अस्पताल धनगढी। उपचार हुने रोगहरू, नसा, हड्डी तथा जोर्नी सम्बन्धी सम्पूर्ण उपचार, हड्डी टुटफुट, फ्र्याक्चर तथा चोटपटक लागेको, सर्जरी सम्बन्धी प्लास्टर तथा हड्डी सम्बन्धी अपरेसन सेवाहरू उपलब्ध, जन्मजात हातखुट्टा बाँगिएको अपरेसन तथा बिना अपरेसनद्वारा सफल उपचार, भेट्ने समय प्रत्येक दिन। सम्पर्क स्थान, अन्नपूर्ण मेडिकेयर अस्पताल लाइन, जिल्ला जनस्वास्थ्य कार्यालयको अगाडि धनगढी, पुरानो शिखर मेडिकल रहेको भवन। सम्पर्क फोन नम्बर 091-526-378, मोबाइल 98487-0553 र 98479-74469।
अस्पताल नजिक कुनै राम्रो भेज नन भेज खाना नास्ता पाउने रेस्टुरेन्ट छैन?
चिन्ता लिनु पर्दैन, शुद्ध शाकाहारी खानाका लागि भूमिराज अनि मांसाहारी खानाका लागि पनि भूमिराज।
हाम्रा सेवाहरू भेजमा तन्दुरी रोटी, दाल मक्खन, स्पेशल आलु पराठा र दाल फ्राई, नन भेजमा मटन सेकुवा, मटन तास, मटन चिकन चाउमिन तथा चिकन राइस। रेस्टुरेन्टका आइटमहरू सुपथ मूल्यमा दक्ष अनुभवी सेफद्वारा तयार गरिन्छ, साथै होम डेलिभरीको पनि सुविधा रहेको छ। विगत 10 वर्षदेखि सेवा दिँदै आएको होटेल भूमिराज, मालपोत रोड, धनगढी। प्रोप्राइटर खेमराज भट्टराई। 091-524-641, मोबाइल 98-48-54-14-33। भेज नन भेज पकाउने छुट्टा छुट्टै होटेल भूमिराज होटेल।
नेपालको जित सुनिश्चित गर्न मलाई सधैँ मेरो क्षमताले ऊर्जा दिन्छ।
हाम्रो नेपालको गौरवमय जितको कारण हो मेरो दृढ निश्चय अनि आत्मविश्वासको ऊर्जा।
नेपालको निर्माण गर्ने अभियानमा हामी सबैको लगनशीलता, सृजनशील आविष्कार र प्रविधि नै मेरो ऊर्जा हो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान उच्च राख्न मेरो प्रतिबद्धताले मलाई सधैँ ऊर्जा दिन्छ।
हामी सबै डटिरहेका छौँ
नेपाल निर्माण गर्न,
जसको लागि हामी सँगै लागि परेको छ।
ग्रिस सुपर प्रिमियम ओपीसी सिमेन्ट, देशको ऊर्जा।
हामी ढुक्क छौँ, सबल र मजबुत नेपाल अवश्य निर्माण हुनेछ,
किनकि हामी हौ देशको ऊर्जा।
ग्रिस सुपर प्रिमियम ओपीसी सिमेन्ट, देशको ऊर्जा।
हेलो पूजा, कहाँ हराएको यत्रो समय? धेरै दिनपछि देखियो त आज, त्यो पनि हतार हतारमा छौ।
ए प्रकाश, तिमी पो कस्तो झस्काको? के गर्ने, हेर न, आमाको त्यही पहिलेकै रोगले सताइरहेछ। औषधि पसल धाउँदा धाउँदा हैरानै भइसके म त।
अहिलेसम्म त्यो प्यारालाइसिस र बाथरोग सन्चो भएको छैन है? हतारिनु पर्दैन, बरु तिमी चाइनिज अकुपञ्चर क्लिनिकमा गएर आन्टीको सबै रोगको उपचार गर न। त्यहाँ त अनिन्द्रा, टेन्सन, टाउको दुखाइ, अर्धकपाली, पिनास, जन्डिस, पाइल्स, बाथरोग, ग्यास्ट्रिक, मुसा, प्यारालाइसिस, झमझमाउने, सिल्का हान्ने, हात खुट्टा नचल्ने, मुख आँखा बाङ्गिएको, कमर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, साथै नसा च्यापिएर भएको दुखाइहरूमा अकुपञ्चर विधिद्वारा सफल उपचार गरिन्छ।
थ्याङ्क यू सो मच प्रकाश, आज तिमीसँग भेट भएर मेरो सबैभन्दा ठुलो समस्याको समाधान भयो।
सम्पर्क चाइनिज अकुपञ्चर क्लिनिक, धनगढी चौराहा, फोन नम्बर 091-416-700 र 98-484-25900।
हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै उर्किदै छ नेपाल, चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखको दिन मनाउँदै उर्किदै छ नेपाल, चोको फनमा रमाउँदै।
नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन,
चोको 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 फन। ल्याउँदै नजिक सबैलाई पंखो कोकसँग
कोकको लेभल पछाडि रहेको युनिकोडलाई कोक स्पेस युनिकोड टाइप गरी 37722 एसएमएस गरी जित्नुहोस् टिभीएस स्ट्राइकर। हरेक दिन यो अफर कोक, फेन्टा र स्प्राइटमा उपलब्ध छ, शर्तहरू लागू हुनेछन्।
अनिश्चित भविष्यलाई सुरक्षित गराउनु, सबै खाले निर्माणलाई मजबुत गराउनु, दिन छ जिन्दगी भर सुरक्षाको प्रत्याभूति, भविष्यको भरोसा गोयनका गोल्ड टिएमटी।
3 दशकको अनुभव, निर्माण क्षेत्रको गौरव, गोयनका गोल्ड टिएमटी।
यसपालि तपाईँको भाग्यमा मनी नै मनी छ, तर त्यसको लागि तपाईँले यज्ञ होइन हिरो ल्याउनु पर्छ। हिरो भनेको फिल्मको हिरो होइन, हिरो बाइक हो। हिरो बाइक किनेपछि तपाईँको भाग्य खुल्नेछ अनि मनी नै मनी आउँछ।
तर कसरी?
यो दसैँ तिहारमा तपाईँले कुनै पनि हिरो बाइक किन्दा पाउनुहुनेछ मनी नै मनी। पक्का डिस्काउन्टहरू 6,000, हरेक स्क्रचमा रु 1,000 देखि 1,00,000 सम्म, र अर्को अवसर साप्ताहिक बम्परमा रु 1,00,000। नयाँ हिरो बाइक घरमा ल्याउने भाग्य मानी, डिस्काउन्टदेखि बम्परसम्म मनी नै मनी। त्यसैले आजै किन्नुहोस्।
थप जानकारीका लागि आजै नजिकैको हिरो सोरुममा सम्पर्क गर्नुहोस्।
कता हो भाइ? बुहारीलाई लिएर घुम्न निस्केको हो कि?
हैन दिदी, बिरामी भा भए इलाज गराउन भारततिर जान लागे। कुन हस्पिटलमा राम्रो सेवा पाइन्छ, ठक्छन् भन्ने पनि सुनिन्छ।
भारतको खटिमा शहरमा आनन्द हस्पिटल एन्ड रिसर्च सेन्टर छ नि, त्यहाँ चाहिँ राम्रो व्यवस्था छ। तिमीसँग भारु पैसा छैन भने पनि चिन्ता गर्नु पर्दैन।
ए, त्यसो भए त त्यही जानु पर्यो। 24 घण्टा अत्याधुनिक उपकरण एवं दक्ष तथा अनुभवी चिकित्सकबाट सेवा उपलब्ध भएको
आनन्द हस्पिटल एन्ड रिसर्च सेन्टर, सरकारी अस्पतालको सामुन्ने, सितारगंज रोड, खटिमा।
0953-40-25-14-00 र 25-14-85।
Hyundai Traffic Safety. Always fasten your seatbelt while driving. Statistics show that correctly fastened seatbelts reduce the risk of death in accidents by 61%. Safe drive, long life. A social initiative of Lakshmi Hyundai Nepal.
Dinesh Four Wheels, Dhangadi Chauraha. Phone number 0915244492 and mobile 98025-40105.
DFM Time Check.
It's 9:30 AM.
इस टाइम चेक का प्रायोजक
टीवी हेर्ने इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल
यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ श्रोता। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ कैलालीको अतरिया, माफ गर्नुहोला, कैलालीको गोदावरी नगरपालिकाका मेयर हुनुहुन्छ हरिसिंह साउन्जी। यहाँलाई पुनः स्वागत गर्छु। अब हामी अलिकता केचिन अघि यहाँले धेरै समस्याहरू पनि छन् भन्नुभएको थियो। अब हाम्रो देश नै समस्यामा छ। ती समस्याहरूलाई समाधान गर्नका लागि जस्तै छाडा पशु चौपाया अहिले पश्चिममा सबैभन्दा बढी समस्याको रूपमा देखिएको यो छाडा गाईबस्तुको समस्या हो। धनगढीमा पनि हामीले पटक पटक त्यसको बारेमा लेख्यौँ, समाचार बजायौँ। अतरियामा कसरी त्यसलाई व्यवस्थापन गर्ने सोच बनाउनु भएको छ र कसरी व्यवस्थापन गरिरहनु भएको छ कि?
अब यसमा हामीले के सोचेका थियौँ भने नगरपालिकामा उपस्थित भइसकेपछि यो चाहिँ छाडा गाई गोरुको व्यवस्थापनतिर लाग्नुपर्छ पहिलो प्राथमिकता भनेर लागेको थियो। किनभने यसले चाहिँ खाद्य चिजहरू पनि नोक्सान गरिराखेको, बजारमा दुर्घटना पनि
बढाइरहेको, फोहोर पनि बढाइरहेको,
फोहोर पनि बढाइरहेको अवस्था र आफैमा गाई गोरुलाई पनि समस्या, आफैलाई गाई गोरुमा पनि एक खालको समस्या, किनभने गाडीले हानिदिने, चाहिँ ठोक्ने, यताउता गर्ने, त्यस्तो खालको चाहिँ समस्या देखियो। हामीले के सोच्यौँ भने त्यो अब गाई गोरु व्यवस्थापन गर्न पर्छ भनेर विभिन्न सामुदायिकसँग गएर अब एउटा गौशालाको व्यवस्थापन गर्छौँ हामी नगरपालिकाले, त्यो सोचका साथ अगाडि बढ्यौँ। पहिलो बैठकले निर्णय पनि गर्यो व्यवस्थापनको, र यो जग्गा खोज्दै जाँदा एउटा खालको हामीसँग समस्या आइपुग्यो। अब उपभोक्ताहरूले त्यहाँको सामुदायिकसँग चाहिँ साधारण सभाले पास गर्नुपर्ने र अनि त्यसले अनि केही चाहिँ वनको मन्त्रालयको चाहिँ पनि अथवा जिल्ला वनको पनिहरूलाई पनि उहाँहरूसँग कोर्डिनेसन गर्नुपर्ने अवस्था भएको कारणले त्यो अवस्था चाहिँ लागू हुन सकेन। अनि बारम्बार हामी प्रति त्यहाँ चाहिँ उपस्थित भइसकेपछि अब यो मेयर साहब यस्तो भयो उस्तो भयो भनेर चाहिँ बारम्बार चाहिँ त्यो अवस्था सिर्जना भइराखेको अवस्थामा मैले के सोचेँ भने ल अब केही न केही अहिले कता व्यवस्थापन त अहिले अस्थायी रूपमा गर्नु पऱ्यो भनेर अनि एक नम्बरको चाहिँ नगरपालिकाको अफिसको पश्चिमतिर तारबाड गरेर त्यसलाई साँझ त्यहाँ राख्ने र माथि दुई नम्बरमा खानेपानी ट्याङ्कीको तल तारबाड गरेर साँझ त्यहाँ राख्ने र दिउँसो छोड्ने खालको अस्थायी बनायौँ। र यसै सम्बन्धमा हामी कैलाली जिल्लाभरिका नगर प्रमुखहरू बस्यौँ चिसापानीमा छाडा गाईगोरुकैलाई लिएर। यो समस्या एउटा नगरपालिकासँग नभएर यो पुरा तराई, कञ्चनपुर, कैलाली र उता त्यो सबै तराईका जिल्लाहरूमा समस्या छ, कसरी निराकरण गर्न सकिन्छ भनेर चाहिँ एउटा खालको सोच, एक खालको सोच बनायौँ। त्यो सोच बनाउँदाखेरि हामीले पहिला त प्रत्येक घर दैलोमा कतिवटा गाई गोरु पालेका छन् त्यसको तथ्याङ्क लिनुपर्ने र ती मान्छेको तथ्याङ्क लिएर हामीले ट्याग लाउने भन्ने चाहिँ एउटा खालको
निर्णय नै भयो,
निर्णय नै गऱ्यौँ
हजुर।
अनि त्यसलाई अगाडि बढाउँदा हामीसँग अहिले फिलहाल
त्यो सुरु भयो त त्यो स्थानीय तहहरूमा
हामीसँग चाहिँ सङ्कलन भइसकेको छ र अब
गोदावरी नगरपालिकाभरिको सबै तथ्याङ्क आइसक्यो, कोसँग कति गाईगोरु छन्
मतलब चाहिँ तथ्याङ्क आउँछ, पुरै रिपोर्टहरू चाहिँ एक दुईवटाबाट आउनु बाँकी छ, त्यो हामीले त्यो फारम उपलब्ध गराएर त्यो चाहिँ त्यो अवस्था आइरहेछ। र यसै सिलसिलामा यो पशु सेवा विभाग क्षेत्रीय डाइरेक्टर आउनु भएको थियो धनगढीमै, र पशु सेवा चाहिँ मन्त्रालयबाट सचिव पनि आउनु भएको थियो, त्यो सचिव त्यो हामी सबै नगरपालिकाका नगर प्रमुख र उपप्रमुख सहितको चाहिँ गोष्ठी थियो, यसमा व्यापक छलफल गऱ्यौँ। अब यसलाई व्यवस्थापन गर्दा कसरी जाने त अगाडि बढ्ने संयुक्त रूपमा चाहिँ छलफल गऱ्यौँ, र हामी नगरपालिकाले छुट्यायौँ नि बजेटहरू कति कुनै न कुनै शीर्ष चाहिँ छाडा अब के भयो भने छाडा गाई गोरुभन्दा सामुदायिक छाडा गाई गोरु चाहिँ हुनुपर्छ भनेर ती कुराहरू आयो। त्यसपछि हामीले छलफल गर्दाखेरि यो बजेट पर्याप्त छैन, यसलाई कसरी चाहिँ अगाडि बढाउन सकिन्छ, हामी डेलिगेसन पनि जाने मन्त्रालयमा अर्थ मन्त्रालयसँग माग गर्ने भन्ने खालका कुराहरू राख्यौँ। र यसै सिलसिलामा यहाँ उता बझाङ बाजुरा अछाम डोटी त्यहाँका चाहिँ जिल्ला पशु सेवा केन्द्रका चाहिँ प्रतिनिधिहरू पनि आउनु भएको थियो। हाम्रो जिल्लामा गाई गोरुको माग छ 150 कुनै ठाउँमा, 200 कुनै ठाउँमा, 300 कुनै ठाउँमा, त्यसरी चाहिँ 1500 चाहिँ माग चाहिँ उहाँहरूबाट आउनु भएको थियो। अब ती मागहरू आउँदाखेरि हामीले लै पुगाउने व्यवस्था गर्नुपर्ने अनि त्यसलाई गर्भधारणको सिर्जना गराउने अवस्था भएर
कृत्रिम गर्भधारण गराएर उन्नत जातको अलिअलि बनाएर त्यहाँ पठाउने भन्ने कुरा हजुर
त्यो भएको थियो। अब त्यो सिलसिला हामी लागिरहेछौँ किनभने अहिले पनि हामीसँगै चाहिँ डेलिगेसनै लगेर काठमाडौँ जाने र अर्थ मन्त्रालयसँग यो सम्बन्धी चाहिँ बढी माग गर्ने भनेर हामीले त्यो राख्यौँ। तर समस्या के भइदियो भने अहिले कुनै चाहिँ अब हाम्रो यो धनगढी उपमहानगरपालिकाको मेयर थाइल्यान्ड विदेश जानुभएको र अन्य चाहिँ मेयरहरू पनि चाहिँ नभएको कारणले हाम्रो डेलिगेसनमा अलिकता समस्या देख्यो र हामी यसमा निरन्तर लागिरहेका छौँ। हामीलाई यस्तो समस्या छ सबभन्दा छाडा गाई गोरुले त्यो प्रत्येक नगरपालिका स्वरूप नै खत्तम भएका छन् अनि हाम्रा ती गाई गोरुलाई पनि साह्रै दुःख भएको छ किनभने अब उनीहरू
भन्न
सक्दैनन्, उनलाई पनि समस्या छ होइन। त्यसै कारणले यो एक खालको नोक्सान गाई गोरुबाट एक खालको नोक्सान पनि भइरहेछ तर एक खालको गाई गोरुलाई पनि नोक्सान भइराखेको अवस्था छ। त्यसै कारणले अब यसलाई व्यवस्थापन गर्नुपर्छ भने एकदम चाहिँ हामी सबै यो एउटै नगरपालिकासँग सम्बन्धित भएर सबैले हामी अगाडि बढिरहेको
हजुर। तपाईँले दुई ठाउँमा तारबार हालेर राखेको छु बेलुकाको लागि भन्नुभयो, त्यसले केही नियन्त्रण भएको छ? कति त्यहाँ राख्नु भएको छ?
अब त्यसमा किन चाहिँ हुँदैन किनभने अब बजारमा जति तलमाथि भेटाउँछन् दुई दुईजना चौकीदारहरू राखेको छ हामीले, साँझ उहाँहरू पुरै सिमेटर लग्नुहुन्छ, कहिलेकाहीँ छुटपिट त अझ कुनै कुनै गाई गोरुहरू छुटपिट हुन्छन् त्यसै कारणले उहाँहरू तलमाथि ल्याउ चाहिँ गर्नुभएको छ। अझै पनि गेटा उतातिर चौमा यो स्याउले बजारतिर पनि हामीले त्यो अस्थायी रूपमा चाहिँ गर्नुपर्छ भने सबै ठाउँबाट त्यो खालको प्रक्रियालाई अगाडि बढाएका छौँ। अस्थायी किनभने गाई गोरुलाई पनि साँझ रोडमा चाहिँ दिउँसभरि चर्छन्, साँझ आएर त्यहाँ बजारको रोडहरूमा पल्टिने बस्ने त्यो खाल गराखेको अवस्थामा दुर्घटना मान्छेलाई पनि दुर्घटनाको चाहिँ अवस्था सिर्जना हुने, गाई गोरुलाई पनि ठोकिने अवस्थाको सिर्जना हुने कारणले गर्दा हामीले त्यसलाई सुरक्षित बनाउ चाहिँ हुनुपर्छ भनेर अस्थायी रूपमा गराएका छौँ तर थायी रूपको लागि हामी अगाडि कदम चालिराखेका छौँ।
हजुर, यहाँले भने जस्तै त्यो जुन क्षेत्रीय पशु सेवा निर्देशनालय र अनि पशु सेवा विभागले त अब गौशाला नै बनाउने खास गरी 10 ठाउँमा भनेर अस्ति नै हामीले पनि त्यो समाचार प्रसारण गरेका थियौँ, त्यो त्यसमा 7.5 करोडको बजेट डिमान्ड भएको थियो, कहिलेदेखि लागु हुन्छ, यसै आर्थिक वर्षदेखि लागु हुन्छ
त्यो? अहिले उहाँहरूसँग हामीसँग चाहिँ कोअर्डिनेसन भइराखेको अवस्था छैन, हामी आफ्नो तरिकाले गइराखेका छौँ, नगरपालिकाहरू आफ्नो आफ्नो शीर्षकमा बजेट छुट्याएर उहाँहरूले आफ्नो, तर यो चाहिँ हामी निश्चित रूपमा बैठक बस्नुपर्ने अवस्था छ, अहिले कुनै बैठक बसिएको छैन र हामी एकचोटि मन्त्रालय अर्थ मन्त्रालयमै डेलिगेसन गरेर यो चाहिँ समस्या भनेको धेरै जटिल समस्या छ, यसलाई कसरी चाहिँ आर्थिक रूपमा पनि यसलाई सहयोग गर्ने खालको वातावरण सिर्जना गर्नको लागि हामी अगाडि बढिराखेका छौँ।
हजुर श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आज हामी अत्रिया अथवा गोदावरी नगरपालिकाका बारेमा कुराकानी गरिरहेका छौँ। गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद हाम्रो स्टुडियोमा हुनुहुन्छ। अलिकता यो चारवटा नगरपालिका, खास गरी धनगढी उपमहानगरपालिका, तपाईँकै गोदावरी नगरपालिका अनि कञ्चनपुरको दुईवटा नगरपालिकामा एसियाली विकास बैङ्कको ऋण लगानीमा क्षेत्रीय शहरी विकास योजना लागू भएको छ। कहाँ पुगेको छ कि त्यो? अब त्यो धेरै अरबौँको योजना हो, त्यो यदि कार्यान्वयन भयो भने तपाईँहरूलाई विकास देखाउनका लागि पनि अझ सहज हुन्छ। पाँच वर्षमा त्यत्रो ठुलो रकम आउँछ भन्ने छ, के भइरहेछ अहिले?
त्यसको प्रक्रिया अगाडि बढाइराखेको अवस्था छ। त्यसको हामी शहरी विकासको गोष्ठीमा पनि गएका थियौँ, चार नगरपालिका नगर प्रमुखहरू, र यसलाई कसरी यो कार्यलाई अगाडि बढाउने र सम्पन्न छिटोभन्दा छिटो गर्ने भनेर एउटा खालको छलफल पनि भयो। उहाँहरूसँग व्यापक छलफल भयो। भवन लगाउने सवालका कुराहरू हुन् अनि ढल निकासका कुराका सवालहरूमा हुन् अनि
सडक भयो
पिचको सवालका कुराहरूमा हुन् सडक बत्तीका सवालका कुराहरूमा हुन् यी कुराहरूमा छलफल भयो र अनि फोहोर व्यवस्थापनका सवालहरूका कुरामा पनि छलफल भयो। तर निरन्तर त्यो भइसकेपछि उहाँहरू यहाँ टिमै आउनुभयो। टिम आइसकेपछि हामीले देखायौँ, हामीले जुन मालाखेती वार्ड नम्बर 3 त्यो नदीको किनारमा देखायौँ, पहिला नक्सा पनि उहाँहरू त्यहीँबाट चाहिँ गर्नुभएको छ। त्यहाँ कुनै पनि जनताको आवाज, उपभोक्ताको आवाज, त्यो ठाउँमा ल्यान्डफिट चाहिँ हुँदैन भन्ने आवाज आएपछि हामीले विकल्पको लागि सोच्नुपर्छ भनेर हामीले त्यगरी वार्ड नम्बर 2 यो बस्तीको पश्चिमतिर नदीको किनारमा पनि हामीले उहाँहरूलाई लग्यौँ। त्यहाँ भएन भने विकल्प त्यहाँ पनि हुनसक्छ, तर योजनालाई यो हामी बाहिर आउँदैनौँ, यसलाई भित्र्याएर चाहिँ यो जग्गा व्यवस्थापन गर्ने पक्षमा छौँ र तपाईँहरू आउनुहोस् भनेर हामीले चाहिँ त्यो ठाउँ देखाएको छौँ, उहाँहरूले हेर्नुभएको छ। र भवनको कुराहरूमा पनि हामीले देखायौँ, डाइरेक्टर आउनुभएको थियो, उहाँलाई देखायौँ, एकदम चाहिँ उपयुक्त छ, लाग्नुहोस् तपाईँहरू चाहिँ भन्नुभयो। हामी पनि अब त्यही प्रक्रियाले जग्गा अघि पनि भने मैले जग्गा व्यवस्थापनको कुराहरूलाई हामी वैधानिक तरिकाले कसरी चाहिँ जान सकिन्छ भनेर हामी लागेका छौँ, लालपूर्जा सङ्कलन गरेका छौँ र त्यो जग्गा खरिद गरेर नेपाल सरकारको नाउँमा वृक्षारोपण गर्ने र त्यो जग्गा चाहिँ हामी चाहिँ यो भवनको लागि नेपाल सरकारबाट भएको जग्गालाई हामी उपलब्ध गरेर भवन लगाउने उसमा हामी अगाडि बढिराखेका छौँ। उहाँहरूसँग कोर्डिनेसन भइराखेको अवस्था छ। अब के कारणले दिवाली र के कारणले गर्दा उहाँहरू अहिले तत्कालै चाहिँ आउनु भएको छैन, अब निरन्तर अगाडि बढ्छ, कुनै त्यसमा अवरोध हुँदैन। ल्यान्डफिट पनि हुन्छ, फोहोर व्यवस्थापन परिशोधनको लागि अनि भव चाहिँ
तर चारवटै नगरपालिकामा समस्या के देखिएको रहेछ भने त्यो फोहोर व्यवस्थापनका लागि जग्गा चाहिँ नगरपालिकाले खोजिदिनुपर्ने, तर अहिलेसम्म पनि चारवटै नगरपालिकामध्ये ल यो खोजेर हामीले तयार पारेका छौँ भनेर आएको छैन। कहीँ केही विवाद, कहीँ केही विवाद, त्यसले कहीँ त्यो परियोजनालाई के फरक पार्ने त होइन?
हुँदैन, हामीले मैले अघि पनि भने 3 छौँ, 3 वार्डमा त्यो उहाँहरूले नक्सा लग्नु भएको छ। त्यो भएन भने हामी 2 वार्डमा चाहिँ व्यवस्था गर्छौँ, त्यहाँ चाहिँ जनताको सहभागिता हुन्छ, त्यो हुन्छ कुनै चाहिँ ठाउँमा। त्यसमा फोहोर व्यवस्थापन पर्यटन केन्द्रको लागि 2 पनि हेरेका छौँ, त्यो त्यहाँ हुन्छ, त्यो भएन।
हजुर, अनि अर्को कुरा एउटा गजबको, अहिले अब पर्यावरण वातावरण संरक्षणका कुराहरू पनि आइरहेका छन्, वातावरण बिना हामी बाँच्नै सक्दैनौँ। तपाईँले हरियाली बनाउने भन्नुभएको छ, तपाईँको नगरपालिकामा त धेरै हरियाली छ अहिले, त्यसलाई मात्रै तपाईँले जोगाइदिनु भयो भने पनि अरू वृक्षारोपण गर्नै पर्दैन, खास गरी नगर क्षेत्रबाट अतरिया वरिपरि बाहेक त धेरै हरियाली छ, कसरी त्यसलाई जोगाउनुहुन्छ कि? अब हरियाली कसरी बनाउनुहुन्छ भन्दा पनि भएको हरियालीलाई जोगाउन चुनौती छैन?
हामीले पनि कस्तो के गरेका छौँ भने अब कुनै न कुनै चिज, यो प्रकृतिको एउटा खालको नियम छ, कुनै न कुनै चिजहरू मान्छेसँग सम्बन्धित भएका चिजहरू छन्, बोट बिरुवाहरूदेखि लिएर यी विभिन्न खालका जीवहरू मान्छेसँग सम्बन्धित छन्। त्यसै कारणले हामीले प्रत्येक ठाउँमा के भनेका छौँ भने आफ्नो खेतबारी अथवा कुनै न कुनै ठाउँमा वृक्षारोपण गर्ने, घरको वरिपरि पनि वृक्षारोपण गर्ने, यो वातावरण हरियाली सिर्जना गर्नु पऱ्यो। हामीले वनतिर नाश होइन कि चेतनाको विकास र यसलाई संरक्षण कसरी गर्न सक्ने, मैले के भनिएको छु भने प्रत्येक ठाउँमा प्रत्येक ठाउँमा जनताको चाहिँ बिचमा मैले जाँदाखेरि 100%मा 60% त्यहाँको सहभागिता हुनुपर्छ, 40% हाम्रो सहभागिता, त्यसलाई संरक्षण र त्यसलाई सुरक्षित संरक्षण गर्ने जिम्मा तपाईँको, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा तपाईँको, हामीले कार्यान्वयन गर्ने र एक खालको जुन उपस्थिति हाम्रो त्यो निकायमा छ त्यो वातावरण सिर्जन्य गर्ने काम चाहिँ हामी गर्छौँ। त्यसै कारणले त्यसलाई चाहिँ कसरी संरक्षण गर्ने त्यो तपाईँहरूले जिम्मा भनेर मैले भने हामीले भनेका छौँ र त्यसै अनुरूप नै सबै ठाउँमा काम भइराखेको छ। प्रत्येक वडामा पनि त्यो एक घर पाँचवटा रुख
रोप्नुपर्छ
त्यो खालको अवधारणा हामीले बनाएका छौँ।
योपालिको परिषदमा एक घर पाँच रुख भनेर पास भयो, नीति तथा कार्यक्रममा परेछ?
नीति त त्यो वडाहरूमै छ, त्यो त्यही वडाबाटै उ गरेका छन्। त्यो वडाबाट नीति त्यो गर्दाखेरि सिफारिस त्यो भएन भने सिफारिस घर जग्गा पास गर्नुको लागि सिफारिस नहुन सक्ने भन्ने खालको एउटा बनाएको छ,
वडाहरूले बनाएको छ,
हामीले पनि बनाएको छ।
हजुर, अनि अर्को कुरा एउटा प्राकृतिक स्रोत साधनको कुरा पनि गरौँ। तपाईँको क्षेत्रमा खुटिया अथवा सम्भावना भएको धेरै स्रोतहरू स्थानीय स्रोतहरू भएको ठाउँ हो। योपालि त जिल्ला समन्वय समितिले टेन्डर गरेको छ, भोलिको दिनमा गोदावरीकै हिस्सामा पर्ला त्यो, तर त्यसको दोहन सँगसँगै त्यसको संरक्षण र त्यसको त्यसबाट जनतालाई जोगाउने कामहरू पनि गर्नु जरुरी छ जस्तो लाग्छ। स्याउले बजारदेखि धेरै तलसम्म डुबानको कटानको त्यत्रो समस्या छ, त्यसलाई के गर्नुभएको छ?
अब यसको बारेमा हामी पुरै नगरपालिकाभित्रका नगर प्रमुख बस्यौँ र एलडिओज्यू पनि बस्नुभयो। हामीले तपाईँहरूको अब समन्वयकारी भूमिका हुन्छ, हाम्रो यो जिम्मा हाम्रो काँधमा छ, तपाईँले टेन्डर गर्नु चाहिँ नहोला भनेर हामीले त्यहाँ कुरा राखेका थियौँ। तर नेपाल सरकारले को मन्त्री परिषदबाट अथवा सचिव त्यहाँ त्यो त्यहाँबाट पत्र आइदियो, ल यो जिल्ला विकासले नै यसपालि
हेर्ने भनेर
टेन्डर खोल्नुभयो, टेन्डर पनि गर्नुभयो। तर समस्या कहाँनिर छ भने यी टेन्डर खोल्दाखेरि जुन जुन ठाउँ चाहिँ इआइए गरेको हुन्छ रिपोर्टिङ, त्यो ठाउँमा मात्र त्यो ठाउँको अवस्थालाई नहेर त्यो ठाउँ नहेरेर चाहिँ अन्य जथाभावी ढुङ्गा उठाउने बालु उठाउने त्यो खालको प्रवृत्ति हाबी भइराखेको अवस्था छ। त्यसलाई नियन्त्रणको लागि आवश्यकता छ, किनभने कुनै ठाउँमा त्यहाँबाट उठाउँदा बस्ती नै डुबानमा पर्छ, बस्ती नै चाहिँ त्यो त्यहाँबाट पुरै बस्ती सिद्ध्याउँछ।
त्यो नै निकायको हो त अनि
अब हेर्ने भनेको संविधानमा घोषणा भएको अनुसारका हिसाबले हामी चाहिँ
स्थानीय तह नै हो
होइन, त्यो अहिले जवाबदेह त हामीले लिनुपर्छ कुनै अधिकार नआए पनि, किनभने स्थानीय तहको सरकार भनिसकेपछि हामीले नै जिम्मेवारी लिनुपर्छ त्यसको। तर समस्या कहाँनिर आइदियो भने कहाँनिर उठाउने के उठाउने त्यो भन्ने खालको एक खालको अस्तव्यस्त चाहिँ जिल्ला विकासबाट काम गर्दाखेरि अस्तव्यस्तहरू चाहिँ छन्। अब त्यो अवस्था चाहिँ हामी हुन्दिने पक्षमा छैनौँ, किनभने कुनै ठाउँमा यहाँ नदी तत्पन्नको लागि जाली यमन जालीहरू हालेका छन्, ती जालीबाटै उठाएर पनि
जाली काटेर ढुङ्गा लगेको हामीले पनि हेरेका छौँ,
त्यो अवस्था सिर्जना भएको छ। त्यसैले ती कुरा एकदम
त्यसलाई चाहिँ अलिकता टाइट गर्नुपर्छ,
यदि हामीले त्यो भेटायो भने कारवाही गर्ने भने वडालाई पनि हामीले त्यो भनिसकेका छौँ, तुरन्त तपाईँ खबर गर्नुहोस्। त्यो जुन जथाभावी रूपमा कुनै काम गर्नु हुँदैन, हानि नोक्सान हुने चाहिँ समाजलाई हानि नोक्सान हुने काम गर्नु हुँदैन, तीका लागि हामी ती एकदम लागेका छौँ त्यसमा।
हामी कार्यक्रमको अन्ततिर छौँ, अब लाखौँ लाख श्रोता सुनिरहनु भएको छ, तपाईँले अबको पाँच वर्षपछि म जनतालाई यस्तो गोदावरी नगरपालिका हस्तान्तरण गर्छु भन्नुपर्दा कस्तो गर्नुहुन्छ?
अबको पाँच वर्षपछि मैले भनिरहँदा पहिलो कुरो त यो गोदावरी नगरपालिकामा भ्रष्टाचार मुक्त चाहिँ गोदावरी बनाउन नगरपालिका बनाउन चाहन्छु भनेर मैले पहिला पनि भनेको थिएँ, अझै पनि म यो कुरा भन्न चाहन्छु।
किन सम्भव छ त्यो
सम्भव
भनिन्छ नि, स्थानीय तहमा त सर्वे गर्न नसकिने कर्मचारी वर्षौँदेखि बसिरहेका हुन्छन्, चाहे कार्यकारी आओस् चाहे अध्यक्ष आओस् चाहे मेयर आओस् घुमाइदिन्छन्।
त्यो घुमाउने एउटा पाटो होला, तर अब त्यो घुमाउँदैमा हामीले पनि रिपोर्टिङहरू भित्रका कुराहरू खोल्दल्ने काम गर्नुपर्छ, किनभने अहिले देश त्यस्तैमा छ। यो 20-25 वर्षको दौरानमा अस्तव्यस्त मान्छे जनताका जनतामा पनि यो प्रजातन्त्रप्रति चाहिँ उदासीनता यो प्रजातन्त्र चाहिँ भ्रष्टाचार हुने, कसैको चाहिँ अधिकार नपाउने, मूल्य मान्यता छैन, त्यो खालको एउटा चाहिँ उहाँहरूमा पनि त्यो खालको परिराखेको अवस्था छ र अनि हामी पनि त्यो खालको वातावरण सिर्जना गरिरहेका छौँ। मैले बारम्बार कर्मचारीहरूसँग बसेर तपाईँले इमान्दार तरिकाले काम गर्नुहुन्छ भने पुरस्कारको व्यवस्था पनि हामी गर्छौँ, तर कसैले भ्रष्टाचार गरेको चाहिँ कुनै हामीले त्यो थाहा पाए पनि त्यो कर्मचारी गोदावरी नगरपालिकामा रहँदैन भनेर मैले कर्मचारीलाई पनि त्यो खालको तपाईँहरू र कर्मचारी र हामी भनेको यो गोदावरी नगरपालिका कसरी चाहिँ अगाडि बढाउने तपाईँहरूको हाम्रो जिम्मा हो त, नेपाल सरकारको तलब खाएर तपाईँ बस्नु भएको छ, हामी एउटा प्रतिनिधित्व गरेर बसेका छौँ, तपाईँहरूको र हाम्रो काँधमा छ, यसलाई कसरी बनाउने समन्वयकारी भूमिका गरेर अगाडि चाहिँ बढ्नुपर्छ, सुन्दर चाहिँ गोदावरी नगरपालिका बनाउनुपर्छ भनेर हामी त्यो कुरा बारम्बार चाहिँ कर्मचारीसँग म बसिराखेको अवस्था छ।
हजुर, एउटा भयो त्यो भ्रष्टाचार मुक्त नगरपालिका, अनि अर्को
अर्को कुरा अब यहाँ पाँच वर्षभित्र जनताका आकाङ्क्षाहरू जति गर्न सकिन्छ हामीले हाम्रो बलबुताले र आर्थिक स्रोतबाट र हाम्रो जति क्रियाशीलताबाट हुनसक्ने कामहरू पर्याप्त रूपमा हामी दिन्छौँ त्यो पाँच वर्षको दौरानमा। हामीले के निष्पक्ष निस्वार्थ रूपमा काम भएको छ भन्ने खालको भान हामी बनाउन चाहन्छौँ।
हस्, हाम्रो स्टुडियोमा आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद, म पनि गोदावरी होइन यो दिनेश एफएमलाई धन्यवाद दिन चाहन्छु र दिनेश एफएमका यहाँ उपस्थित
श्रोताहरूलाई पनि
श्रोताजीहरू हजुरहरूलाई र यो दिवालीको शुभकामना र छठ पर्वको शुभकामना गोदावरी नगरवासी र दिनेश एफएमलाई त्यो शुभकामना दिन चाहन्छु। यहाँहरूलाई हार्दिक कृतज्ञता छु मैले, किनभने जनतामाझ आफ्ना कुराहरू राख्ने जो मलाई समय मिलाउनु भयो यहाँ उहाँहरूलाई धन्यवाद, हार्दिक कृतज्ञता गर्दछु।
हस्,
नमस्ते।
हस् हस् त, फेस टु फेसको बहस आजलाई यति नै बहसमा आइदिनु भएकोमा गोदावरी नगरपालिकाका मेयर हरिसिंह सामलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधिमा साथ दिने मित्र हुनुहुन्छ मुकेश धामीजी, उहाँलाई पनि धेरै धेरै धन्यवाद। दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै अर्को हप्ता फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आउनेछु। नमस्कार।